الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إنما يخشى الله من عباده العلماء سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم جب کوئی انسان اپنے شہر کو چھوڑ کر کے اپنے ملک کو چھوڑ کر کسی نئی جگہ پر جاتا ہے اور وہاں اس کے رہنے کے لیے کوئی مستقل انتظام نہیں ہوتا، کوئی ایسا گھر نہیں ہوتا جو کہ اس کی ذاتی ملکیت ہو، جو اسے وراثت میں ملا ہو، تو اس نئی جگہ پر وہ کوئی کرائے کا گھر تلاش کرتا ہے، کوئی اپارٹمنٹ، کوئی ویلا، کوئی جگہ اس کو کرائے کے اوپر چاہیے ہوتی ہے۔ تو جب اس کو کرائے کا ایسا گھر مل جاتا ہے تو اس گھر کے اندر موو ہونے سے پہلے جو اس گھر کا مالک ہوتا ہے وہ اس سے ایک کانٹریکٹ سائن کرواتا ہے، اور اس کانٹریکٹ کے اندر دو مین چیزیں ہوتی ہیں۔ ایک مین چیز تو یہ ڈیسائیڈ ہوتی ہے کہ اس گھر کا کرایہ کتنا ہوگا، اس گھر میں جو یہ رہے گا تو ایک باقاعدہ ماہوار کرایہ ادا کرے گا، اور دوسری اس کانٹریکٹ کے اندر کچھ شرائط ہوتی ہیں، کچھ گائیڈ لائنز ہوتی ہیں اس گھر کو استعمال کرنے کے لیے۔ تو یہ اس گھر میں موو ہونے سے پہلے اس کانٹریکٹ کو اس کے اونر کے ساتھ سائن کر لیتا ہے۔ اب ہم نے دیکھا کہ جو باشعور، با اخلاق، با ادب اور عقل سمجھ رکھنے والے کرایہ دار ہوتے ہیں تو وہ جب کسی کرائے کے گھر کے اندر موو ہوتے ہیں تو وہ اس کا مہینے کے اندر ٹھیک ٹھیک وقت کے اوپر کرایہ ادا کرتے ہیں، اور اس کے علاوہ جو کانٹریکٹ کے اندر جتنی بھی شقیں اور شرائط لکھی ہوتی ہیں ان کا اچھی طریقے سے خیال کرتے ہیں، ان تمام شرائط کے اوپر پورا اترنے کی کوشش کرتے ہیں، اس گھر کا لحاظ کرتے ہیں، اس کا خیال رکھتے ہیں، اس کو یوز کرتے ہیں، اس کو ابیوز نہیں کرتے۔ لیکن کچھ ایسے بھی لوگ ہوتے ہیں جو کہ ان پڑھ ہوتے ہیں، ان کو حسن معاشرت نہیں آتا، رہنے کا سلیقہ نہیں آتا، ان کو اپنے وعدے کا پاس نہیں ہوتا، بات کہہ کر کے اس کو بھول جاتے ہیں، وعدہ کر کے اس سے مکر جاتے ہیں، اور اپنی اصلی حیثیت کو بھول جاتے ہیں، فراموش کر جاتے ہیں۔ تو ایسے لوگ جب اس کرائے کے گھر کے اندر موو ان ہوتے ہیں تو پھر وہ نہ تو کرایہ صحیح وقت کے اوپر ادا کرتے ہیں، بلکہ اکثر تو ہم نے اپنے ملکوں کے اندر دیکھا کہ مالک مکان پھر روتا ہی رہتا ہے اور اس کو کرایہ کئی کئی مہینے ملتا ہی نہیں۔ کچھ جگہوں کے اوپر تو جو کرایہ دار ہوتا ہے وہ قبضہ کر کے بیٹھ جاتا ہے، پھر مالک مکان کورٹ کچہری کے چکر لگاتا رہتا ہے کہ بھائی میرا مکان تھا اس کو خالی کرو، اور کرایہ دار جو ہے اس کو خالی کرنے کا نام نہیں لیتا۔ تو کرایہ وقت پہ ادا نہیں کرتے، ادا کرنے سے انکار کر دیتے ہیں، جب مالک مکان کرایہ مانگنے آتا ہے تو پھر بہانے بنانے لگتے ہیں، رونا دھونا شروع کر دیتے ہیں، اور وہ لوگ پھر جن کو حسن معاشرت نہیں ہوتا، آداب سلیقہ نہیں ہوتا اور اپنی بات کا لحاظ نہیں ہوتا، تو پھر وہ اس کانٹریکٹ کا جو کہ انہوں نے خود سائن کیا ہوتا ہے اور اس کے اوپر عمل کرنے کا وعدہ کیا ہوتا ہے، تو اس کانٹریکٹ کا بھی خیال نہیں کرتے. اس کے اندر جو اس گھر کے استعمال کرنے کے لیے شرائط تھیں, جو گائیڈ لائنز تھیں, ان گائیڈ لائنز کے اوپر عمل نہیں کرتے, گھر کا خیال نہیں رکھتے, اس کی چیزوں کو توڑتے پھوڑتے رہتے ہیں اور ان کی ریپیئر کا ان کو خیال نہیں ہوتا. حالانکہ توڑنے کا بھی یہ خود ذمہ دار ہوتے ہیں, ایسا نہیں ہوتا کہ وہ خود سے ٹوٹ پھوٹ گئی ہوں, لیکن ان کو بنانے کی فکر نہیں ہوتی. تو اس گھر کا انتظام, اس گھر کا خیال رکھنا یہ پھر بھول جاتے ہیں, اور ایسے اس کو استعمال کرنا شروع ہو جاتے ہیں کہ جیسے کہ یہ ان کا اپنا ذاتی گھر ہو اور کبھی ان کو اس گھر سے جانا ہی نہ ہو. اب اسی مثال کو اگر ہم اپنی زندگی کے اوپر رکھیں, بلکہ خالی اپنی زندگی کے اوپر نہیں بلکہ اس دنیا میں ہر انسان کی زندگی کے اوپر رکھیں, تو ہم آلموسٹ 1-to-1 کورسپونڈنس ان دونوں مثالوں کے درمیان بنا سکتے ہیں. سب سے پہلی بات یہ تھی کہ اپنا گھر چھوڑ کر کے, اپنا شہر چھوڑ کر کے جب کوئی کسی نئی جگہ کے اوپر موو ہوتا ہے, تو ہم سب مسلمان یہ بات جانتے ہیں کہ ہمارے جد امجد حضرت آدم علیہ السلام کو اللہ تعالیٰ نے جنت کا وارث بنایا تھا. جنت کا وارث ہونے کا مطلب کہ جنت جو ہے وہ ان کی پراپرٹی تھی, وہ اس کے حقدار تھے, وہ ان کا ایک پرماننٹ گھر تھا. اب وہ ایک تفصیل آتی ہے کہ شیطان نے ان کو آ کے ورغلایا, ان کو یہ بات کہی کہ اتنی اچھی جنت ہے, تمہارے رب کا تمہارا یہاں پہ ساتھ ہے, تو میں تمہیں کوئی ایسی بات بتاتا ہوں جس سے کہ تم پھر ہمیشہ ہمیشہ کے لیے جنت میں رہنا شروع ہو جاؤ گے, تم کبھی بھی یہاں سے نہیں نکلو گے. تو چونکہ حضرت آدم علیہ السلام کے دل میں یہ خواہش تھی کہ اپنے رب کا جو ساتھ ہے وہ ان سے کبھی بھی دور نہ ہو, تو اس وجہ سے پھر ان سے یہ بھول ہو گئی کہ اللہ تعالیٰ نے ان کو ایک بات کہی تھی کہ فلانے درخت کے پاس نہ جانا, تو وہ شیطان کے کہنے کے اندر آ گئے اور انہوں نے اس کا پھل کھا لیا. تو پھر وہ اپنی وراثت والی جگہ سے اتار کر کے ایک ایسی جگہ پر پہنچا دیے گئے جو کہ ان کے لیے ایک ٹیمپرری گھر تھا, اس زمین کے اوپر ان کو اتار دیا گیا. تو بالکل اسی طریقے سے ہر انسان بھی جب عالم الارواح سے اس دنیا کے اندر آتا ہے, تو اس دنیا کی جو زندگی ہوتی ہے اور اس دنیا کے اندر اس کو جو بھی چیزیں عطا کی جاتی ہیں, وہ ساری کی ساری اس کی اپنی ملکیت نہیں ہوتی, وہ اس کی اپنی پراپرٹی نہیں ہوتی. اس کو یہ ساری کی ساری نعمتیں ایک محدود مدت کے لیے دی گئی ہوتی ہیں, اور اس محدود مدت کی زندگی میں اتارنے سے پہلے اللہ رب العزت اس کے ساتھ ایک کانٹریکٹ سائن کر چکے ہوتے ہیں. الستو بربکم, تمام انسانوں کے ساتھ اللہ تعالیٰ نے یہ سوال کر لیا تھا اور تمام انسانوں نے اس کا جواب مثبت میں دیا تھا, قالو بلا یا رب, کہ یقیناً آپ ہی ہمارے رب ہیں. تو سب نے اس کانٹریکٹ کے اوپر سائن کر دیا تھا, اگریمنٹ کر لیا تھا. اب اس دنیا کی زندگی میں جب آئے ہیں تو اس دنیا میں بھی اس کانٹریکٹ کے دو مین پورشنز ہوتے ہیں. تو پہلا پورشن اس کا یہ ہوتا ہے کہ ہم نے اس دنیا میں جو نعمتیں اللہ تعالیٰ سے حاصل کریں, ان نعمتوں کی ایک پرائس ہوتی ہے, ان نعمتوں کا ایک رینٹ ادا کرنا ہوتا ہے. اب یہ ہمارے پروردگار کی ایک ہمارے اوپر رحمت ہے, نرمی ہے, مہربانی ہے کہ ہم ان تمام نعمتوں کا آنے کے بعد تو کچھ پرائس پے کرتے ہیں, اس پرائس کی بھی تھوڑی سی تفصیل ہم آگے سنیں گے, لیکن آنے سے پہلے ہم نے ان میں سے کسی بھی نعمت کی پرائس ادا نہیں کری ہوتی. تو یہ سارے کی ساری نعمتیں ہمیں گویا کے ادھار کی ملی ہوتی ہیں, ہم نے کوئی ایسا کام نہیں کیا, कि उसके बदले में हमें इस दुनिया के अंदर ये नेमतें मिलें और हम ये कह सकें कि हम इस नेमत की कीमत चुका कर आए हैं, कि अगर अल्लाह ताला ने हमें इस दुनिया के अंदर सेहत की नेमत दी तो हम इस नेमत की पेमेंट तो पहले से कर चुके हैं, तो हम इस नेमत को डिजर्व करते हैं। भाई अगर किसी ने कोई मेहनत करके कोई बात कमाई हो, कोई चीज कमाई हो, तब तो वो इस बात को कहने का हकदार होता है ना कि आई डिजर्व दिस, कि मैं इस नेमत को डिजर्व करता हूं। लेकिन क्या हम में से कोई भी ये दावा कर सकता है कि इस दुनिया में आने से पहले हमने अपने आंखों की कीमत चुकाई हुई है, हमने अपने कानों की कीमत चुकाई हुई है, इस वजह से वी डिजर्व दिस आई साइट, हम ये आंखें डिजर्व करते हैं, हमने अपने रिहायश के जो घर हैं उनकी कीमत चुकाई हुई है, इस वजह से हम ये घर डिजर्व करते हैं, इस दुनिया के अंदर जो हमें इज्जत वाली जिंदगी मिलती है, हमारे घर के बच्चे हमारी इज्जत करते हैं या घर से बाहर निकलते हैं तो बाहर के लोग हमें जलील नहीं करते, हमें पागल कह करके हमें पत्थर नहीं मारते, हमें मजनून दीवाना नहीं कहते, यानी कि वो हमारी इज्जत करते हैं, हमारे साथ इंसानों जैसा बर्ताव करते हैं। तो इस इज्जत की कीमत हम में से कोई ये क्लेम नहीं कर सकता कि इस दुनिया में आने से पहले हम चुका करके आए हैं, तो इस वजह से वी डिजर्व दिस रिस्पेक्ट। तो अल्लाह ताला की हमारे ऊपर ये मेहरबानी होती है कि बगैर कुछ कीमत चुकाए हुए हमें ये सारी की सारी नेमतें जो हैं फॉर फ्री मिल जाती हैं। जब बच्चा इस दुनिया के अंदर आता है तो उसकी पास कुछ चीजें होती हैं, जैसे कि उसके पास आंखें होती हैं लेकिन उसके पास गोयाई नहीं होती, वो अपना मुद्दा बयान नहीं कर सकता। तो अल्लाह ताला ने उसको गोयाई की नेमत उस वक्त अगरचे कि नहीं दी, लेकिन एक और नेमत अल्लाह ताला ने बच्चे को अता कर दी जो कि रोना होती है, कि बच्चा भूखा हुआ, उसने जरा सा रोना रोया और माँ बाप ने उसके खाने का इंतजाम कर दिया, उसको नींद आई वो रोया और माँ बाप ने उसके सोने का इंतजाम कर दिया। तो जो भी चीज बच्चे को चाहिए होती है वो जरा सा अपने रोने की काम को रोने वाली नेमत को इस्तेमाल करता है और उसके लिए उस चीज का बंदोबस्त कर दिया जाता है। जब ही किसी अल्लाह वाले ने कहा कि ए बंदे, जब तू रोना जानता था तो अल्लाह ताला तेरे लिए हर चीज का बंदोबस्त कर देते थे, और जब से तूने अपने परवरदिगार के सामने रोना छोड़ दिया तो अल्लाह ताला ने भी तेरे कामों को अटका दिया। अल्लाह ताला हमें उसके सामने रोने की तौफीक अता फरमाए। तो जितनी भी नेमतें लेकर के हम इस दुनिया के अंदर आए हैं, ये नेमतें हमारी प्रॉपर्टी नहीं है, इन नेमतों का हमने हक पहले से अदा नहीं किया होता, कोई प्राइस इसकी चुकाई नहीं होती। तो ये सारी की सारी नेमतें हमारे पास गोया के उस किराए के घर की मानिंद होती हैं, और इस किराए के नेमतों के ऊपर इस तरह से फखर करना कि गोया के ये हमारी अपनी जाती प्रॉपर्टी हैं और हम इनको जिस तरह चाहें इस्तेमाल करें, ये हम अपनी पिछली मिसाल से समझ चुके हैं कि कोई अकलमंद हुस्ने मुआशरत को समझने वाला बाशऊर इंसान ये काम नहीं किया करता, सिर्फ वही किया करता है जो कि बिल्कुल ही बेवकूफ होता है या बिल्कुल ही जाहिल होता है, उसको समझ नहीं होती, उसको जिंदगी गुजारने का ढंग नहीं आता। तो जिस तरह से ऐसा कोई शख्स किराए के घर को यूज करने के बजाय अब्यूज करता है और उसकी प्राइस पे नहीं किया करता, तो बिल्कुल इसी तरीके से एक जाहिल इंसान भी वो अल्लाह ताला की नेमतों को यूज नहीं बल्कि अब्यूज करता है और उनकी कीमत चुकाने के लिए भी वो तैयार नहीं हुआ करता। अल्लाह ताला ने कुरान पाक में बयान फरमाया, इन्नमा यख्शल्लाह मिन इबादिहिल उलमा, के बेशक अल्लाह ताला से डरने वाले अल्लाह ताला के बंदों के दरमियान उलमा ही होते हैं, यानी जिन लोगों के पास علم ہوتا ہے، سمجھ ہوتی ہے، شعور ہوتا ہے، وہی اللہ تعالیٰ سے ڈرتے ہیں کہ ہمارے پاس یہ نعمتیں اللہ تعالیٰ کی دی ہوئی ہیں، اور ایک وقت آئے گا جب یہ تمام نعمتیں ہم نے اللہ تعالیٰ کو واپس لوٹا دینی ہیں، پھر ہم نے اللہ کے سامنے کھڑے ہو کر کے ان کا جواب بھی دینا ہے. تو اللہ تعالیٰ سے ڈرنے والے علم والے لوگ ہوتے ہیں، اور جو اللہ تعالیٰ سے نہیں ڈرتے، نعمتوں کو ابیوز کرتے ہیں، وہی جاہل ہوتے ہیں. ہمارا یہ کام ہے کہ ہم اس دنیا کی زندگی میں جو اللہ تعالیٰ نے ان نعمتوں کو استعمال کرنے کی بہت چھوٹی سی پرائس رکھی ہے، چھوٹا سا ایک کرایہ رکھا ہے، اس کرائے کو جب بھی ہم سے ڈیمانڈ کیا جائے ادا کر دیا کریں. یہ قیمت، یہ پرائس نعمتوں کی کیا ہوتی ہے؟ بندے کے اوپر اس دنیا کے اندر دو ہی طرح کے حالات آتے ہیں، اس کے تمام حالات کو دو طرح کے حالات کے اندر تقسیم کیا جا سکتا ہے. ایک وہ حالات ہوتے ہیں جبکہ اس کے مزاج کے مطابق اس دنیا کے اندر کام ہو رہا ہوتا ہے، یعنی جس چیز کو وہ اچھا سمجھتا ہے، جس چیز کو وہ پسند کرتا ہے، اس چیز کو اسے مہیا کر دیا جاتا ہے. جس طریقے سے وہ اپنے کام کو نپٹانا چاہتا ہے، وہ کام اسی طریقے سے ہو جاتا ہے. یعنی ان ادر ورڈز ہم کہہ سکتے ہیں کہ اس کی مرضی کے مطابق حالات چل رہے ہوتے ہیں. یہ تو ایک قسم کے حالات ہوتے ہیں. ان حالات کے اندر جو قیمت بندے کو چکانی ہوتی ہے، وہ ہوتی ہے شکر کا رویہ، کہ بندہ ہر وقت اللہ تعالیٰ کا شکر ادا کرے کہ اے اللہ، یہ جو نعمتیں، یہ نعمت جو آپ نے مجھے عطا کری، کہ جو بھی کام ہو رہا ہے وہ میری پسند کے مطابق ہو رہا ہے، جو چیز مجھے جس وقت چاہیے ہے وہ چیز میرے لیے مہیا ہو جاتی ہے، جب کھانے کی مجھے ضرورت پڑتی ہے تو میرے سامنے کھانا آ جاتا ہے، جب مجھے کسی اور قسم کی حاجت کی ضرورت پڑتی ہے تو اس حاجت کو پورا کرنے کے لیے میرے پاس وسائل آ جاتے ہیں، جب میں جو چیز چاہتا ہوں وہ چیز مجھے مہیا کر دی جاتی ہے. تو اس حالت کے اندر جو پرائس پے کرنی ہوتی ہے انسان کو، وہ اللہ تعالیٰ کا شکر ادا کرنا ہوتا ہے. شکر کرنے کے لیے سب سے آسان طریقہ تو زبان سے اللہ تعالیٰ کا شکر ادا کر دینا، لیکن ساتھ ساتھ بندے کے دل کی حالت بھی ایسی ہونی چاہیے کہ وہ اس کے زبان کا ساتھ بھی دے رہا ہو. یعنی فقط زبان سے الحمدللہ یا اس قسم کے الفاظ تو ادا کر دیے، لیکن دل جو ہے وہ اللہ تعالیٰ کے بھیجے ہوئے حالات کے اوپر راضی نہیں ہے، دل سے اللہ تعالیٰ کا شکر ادا نہیں کیا، تو اس کو پھر روایتی طور پر کچھ الفاظ کا ادا کر دینا کہا جائے گا، اس کو صحیح معنوں میں اللہ تعالیٰ کا شکر ادا کرنا نہیں کہا جائے گا. تو ایک تو یہ حالات ہوتے ہیں جس کے اندر کے انسان کو شکر ادا کر کے پرائس پے کرنی ہوتی ہے، اور دوسری قسم کے حالات جو کہ لفظ پرائس کے اوپر، لفظ قیمت کے اوپر اور بھی زیادہ پورے اترتے ہیں، وہ حالات ہوتے ہیں جبکہ انسان کے معاملات اس کی مرضی کے خلاف ہو رہے ہوتے ہیں. جو چیز اس کو چاہیے ہوتی ہے وہ اس کو مل نہیں رہی ہوتی، جس طرح سے وہ سمجھتا ہے کہ میری زندگی کے معاملات ہونے چاہیے، اس کی زندگی کے معاملات اس طرح سے طے نہیں ہو رہے ہوتے، جس طرح سے وہ سمجھتا ہے کہ لوگوں کو میرے ساتھ ڈیل کرنا چاہیے، صحیح طریقہ جس کو کہ میں پسند کرتا ہوں کہ لوگ میرے ساتھ اس طریقے سے بات کیا کریں، میں ان کے ساتھ جب کوئی اچھائی کا معاملہ کروں تو ان کو اس طریقے سے میرے اس اچھائی کا جواب دینا چاہیے، تو اکثر ایسا ہوتا ہے کہ اس کو اپنی ایکسپیکٹیشنز کے مطابق ریٹرن نہیں مل رہا ہوتا، اس کے اوپر مصیبت آ جاتی ہے، پریشانی آ جاتی ہے، کبھی کوئی عزیز رشتہ دار جس کو وہ چاہتا تھا کہ وہ ہمیشہ اس کے ساتھ رہتا، उसकी नजरों के सामने रहता और ये उसकी कंपनी को सारी जिंदगी एंजॉय करता। कभी अल्लाह ताला की तरफ से फैसला आ जाता है कि ये अजीज रिश्तेदार जो है वो तुम्हारी नजरों से दूर कर दिया जाएगा, अल्लाह ताला उसको वापस बुला लिया करते हैं। तो इन हालात के अंदर जो प्राइस इंसान को पे करनी होती है वो सबर करने वाली प्राइस होती है, कि इंसान इन हालात के ऊपर अगर सबर कर लेता है तो उसने गोया के अपनी इस रिहाइश, इस दुनिया के अंदर जो रिहाइश वाली नेमत है, जो उसके पास दूसरी बहुत सारी नेमतें बदस्तूर बरकरार हैं, उन नेमतों की उसने इस तरीके से प्राइस पे कर दी। यानी अच्छे हालात के अंदर अगर उसने शुक्र कर लिया और बुरे हालात के अंदर अगर उसने सबर कर लिया, तो गोया के इस दुनिया के अंदर उसको जितनी भी नेमतें मुयस्सर हैं उनकी उसने कीमत चुका दी, जो कीमत अल्लाह ताला अपने बंदे से एक्सपेक्ट करते हैं। एक दो नेमतें अल्लाह ताला हमसे ले लेते हैं और हम ये समझना शुरू हो जाते हैं कि जैसे कि हमारी जिंदगी में अब कुछ बाकी ही नहीं रहा। तो अगर हम अपनी जिंदगी के ऊपर नजर डालें तो हर हर चीज अल्लाह ताला की नेमत है। ये जो आंखें जिनसे हम देखते हैं ये अल्लाह की नेमत है, अगर ना होती तो हम अंधे होते। ये जो कान जिनसे हम सुनते हैं ये अल्लाह की नेमत है, अगर ना होती तो हम बहरे होते। ये जो जुबान जिससे हम अपना मुद्दाए नजर बयान करते हैं, अपनी हाजात दूसरों को बताते हैं, दूसरों के साथ तबादला ख्याल करते हैं, ये अल्लाह ताला की नेमत ही है। अगर ये ना होती तो हम गूंगे होते। ये जो घर जिसके अंदर हम रहते हैं ये अल्लाह ताला की नेमत है, ये हमारी प्रॉपर्टी नहीं होती, ये किराए का, चाहे हमारा जाती घर क्यों ना हो, चाहे हमारे जद्दे अमजद का छोड़ा हुआ घर जो कि हमें विरासत के अंदर इस दुनिया में मिला है, चाहे वैसा ही क्यों ना हो, लेकिन फिर भी ये एक टेम्पररी चीज है और ये अल्लाह ताला की नेमत ही है। इस दुनिया के अंदर जो इज्जत हमें अता हुई, जो इल्म हमें अता हुआ, जो कुछ भी हमारे पास है, ये तमाम की तमाम अल्लाह ताला की नेमतें हैं। और ये तमाम नेमतें जो हैं वो इस तरीके से हमें इनकी इनका रेंट पे करना होता है। तो एक मोमिन बंदा इन चीजों का रेंट इस तरह से पेश करता है कि अगर उसको कोई मुश्किल आए तो वो सब्र करता है, जब लोग उसके साथ जहालत वाला बर्ताव करते हैं तो वो उनके जवाब में जहालत वाला बर्ताव नहीं करता बल्कि इंसानियत वाला बर्ताव जुहला के साथ किया करता है। जिस जगह भी उसको अपनी ख्वाहिशात की कुर्बानी देनी की जरूरत पड़ जाए अपने परवरदिगार की ख्वाहिश के मुकाबले में, कि उसके परवरदिगार की ख्वाहिश तो कुछ और थी लेकिन उसकी जाती ख्वाहिश अपने परवरदिगार की ख्वाहिश के साथ टकरा रही है, तो वहां पर उसको अपने ख्वाहिशात की कुर्बानी देनी होती है। तो ये तमाम तरीके दरअसल इस दुनिया की जिंदगी के अंदर जो हमें नेमतें मिली होती हैं उनकी प्राइस पे करने के तरीके होते हैं। अब जो कॉन्ट्रैक्ट अल्लाह ताला ने हमें दिया, उस कॉन्ट्रैक्ट के मुताबिक हमें इन नेमतों को इस्तेमाल करना है। मिसाल के तौर पर आंखों की नेमत, जहां हमने इन नेमतों का शुक्र अदा करना है वहीं हमने इस आंख की नेमत का अल्लाह ताला के बताई हुई गाइडलाइंस के मुताबिक इस्तेमाल करना है, क्योंकि ये हमारी जाती प्रॉपर्टी नहीं है। इसी वजह से अल्लाह ताला ने कुरान पाक में एक गाइडलाइन अपनी आंखों के इस्तेमाल की हमें दे दी, जो अल्लाह ताला ने फरमाया है कि इन कुल कुल लिल मुमिनीना यगुद्दू मिन अबसारहिम व कुल लिल मुमिनात यगुद्दना मिन अबसारहिन्ना, कि मोमिन मर्दों से भी कह दो कि वो अपनी निगाहों को झुका के रखें और मोमिन औरतों से भी कह दो कि वो अपनी निगाहों को झुका कर रखें। ये आयात क्या है? ये आयात 100% इस नेमत को इस्तेमाल करने के लिए गाइडलाइंस हैं, कि देखो ये आंखें जिनको तुम ये समझते हो कि ये तुम्हारी जाती मिल्कियत है और तुम समझते हो कि ये मेरी आंखें हैं, मैं जैसे चाहूं इनको इस्तेमाल करूं, मैं जिधर चाहूं इनसे देखूं, मैं जिस चीज के मजे इन आंखों से लेना चाहूं मैं ले सकता हूं, हकीकत में ये ऐसा नहीं है। तुम्हें इनको मेरी मर्जी के मुताबिक इस्तेमाल करना होगा क्योंकि ये मैंने तुम्हें दी हैं। अगर मैं तुम्हें ना देता तो तुम किसी बाजार से जाकर के इन आंखों को नहीं खरीद सकते थे, और अगर मेरा फैसला आ जाए तो तुमसे ये आंखें किसी वक्त भी छीन ली जा सकती हैं। इसी वजह से तो कुरान पाक में आया है कि कुछ लोग ऐसे होंगे कि जब वो आखिरत के दिन उठाए जाएंगे तो वो अंधे उठाए जाएंगे, उनको ये आंखें कयामत के दिन वापस नहीं लौटाई जाएंगी। फिर वो अल्लाह ताला से सवाल करेंगे कि ए अल्लाह, हम तो दुनिया की जिंदगी के अंदर देखा करते थे, तो हम यहां पर अंधे क्यों उठाए गए हैं? तो अल्लाह ताला फरमाएंगे कि तुम दुनिया के अंदर मेरे अहकाम से अंधे बने रहते थे, इस वजह से अब तुम यहां पे अंधे ही रहोगे। जो शख्स अपने कानों को इस दुनिया के अंदर अल्लाह ताला की गाइडलाइंस के मुताबिक इस्तेमाल नहीं करेगा, बल्कि ये समझेगा कि ये तो मेरे कान हैं, मैं जैसे चाहूं इनको इस्तेमाल करूं, मैं जो चाहूं इससे सुनूं, चाहे वो मौसीकी क्यों ना हो, चाहे वो लहवो लब की बातें क्यों ना हो, चाहे वो बेहयाई की बातें क्यों ना हो, ये मेरे कान है, मेरी मर्जी है, मैं इनको जैसे भी इस्तेमाल करूं, तो फिर कयामत के दिन उससे वो कान ले लिए जाएंगे और जहन्नुम के अंदर ऐसे तमाम लोग बहरे होंगे। इसी तरीके से हमें जो घर अता किए गए हैं वो घर भी अल्लाह ताला की नेमत है, ये हमारी प्रॉपर्टी नहीं है, तो हम इन घरों को उस तरह इस्तेमाल नहीं कर सकते जैसा कि हम चाहें, बल्कि अल्लाह ताला के हुक्मों को अपने घरों के अंदर राइज करना कि हमारे घरों की चार दीवारी, जिसका अल्लाह ताला ने हमें जिम्मेदार बनाया है, इस चार दीवारी के अंदर अल्लाह ताला के हुक्मों को नहीं टूटना चाहिए। इसलिए क्योंकि ये घर मेरा नहीं है, ये घर मेरी जाती मिल्कियत नहीं है, इसका मालिक तो कोई और है। मैं तो एक कॉन्ट्रैक्ट के तहत इस घर को इस्तेमाल कर रहा हूं और एक महदूद मुद्दत के लिए इस घर को इस्तेमाल कर रहा हूं। इससे ज्यादा एक बड़ी मिसाल जिसके अंदर के हम में से अक्सर धोखा खा जाते हैं वो औलाद की नेमत होती है, कि औलाद को चूंकि माँ बाप ने पहले तो जन्म दिया होता है और माँ ने जो है वो 9 महीने के अरसे उसको अपने रहम के अंदर रखा होता है, उसके अंदर रहने के अरसे में माँ ने खुसूसन काफी तकालीफ भी उठाई होती हैं, एक बीमारी किसी कैफियत में उसने इतना लंबा अरसा गुजारा होता है, फिर विलादत की तकालीफ वो अलग होती हैं, और उसके बाद फिर बच्चे का ख्याल करना, उसको खाने पीने की चीजें वक्त पर देना, उसके हर रोने के वक्त उसको उसकी जो डिमांड होती है उसको पूरा कर देना। तो चूंकि माँ बाप जो है वो इन मराहिल से गुजरे होते हैं, इस वजह से खुसूसन औलाद के मामले के अंदर इंसानों को धोखा लग जाया करता है, और वो ऐसे समझना शुरू हो जाते हैं कि ये औलाद तो हमारी है, हमने इतनी मुसीबतों से और इतनी मुशक्कतों से इसको जन्म दिया और इसको पाल पोस करके जवान कर रहे हैं, तो इस वजह से ये हमारी प्रॉपर्टी है, ये हमारी मिल्कियत है। तो औलाद के मामले के अंदर खुसूसन इंसान जो है वो धोखे में पड़ जाता है। इसी वजह से अल्लाह ताला ने इस औलाद की नेमत के बारे में कुरान पाक के अंदर खुसूसन ये जिक्र भी कर दिया कि ये लोग, ये एक कपल का, एक जोड़े का अल्लाह ताला ने जिक्र फरमाया कि ये लोग औलाद की नेमत मांगते तो अल्लाह ताला से हैं, लेकिन जब औलाद उनको मिल जाती है तो फिर उसके अंदर अल्लाह ताला के साथ शिर्क करना शुरू हो जाते हैं, ऐसा समझना शुरू हो जाते हैं कि गोया के औलाद मैंने इनको नहीं दी, मैं इस औलाद का मालिक नहीं हूं, बल्कि ये इस औलाद के मालिक है, ये उस औलाद के खालिक है, तो अपने नफ्स को मेरी जात के साथ शरीक ठहरा दिया कि जो चीज मेरी मिल्कियत थी, जिसके ऊपर मेरी कुदरत थी, तो उसके अंदर अपने आप को शामिल कर लिया। तो इसी वजह से माँ बाप अक्सर इस तरह की बातें कह जाया करते हैं कि जब उनके साथ कोई दीन की बात करी जाए, कभी तरबियत औलाद के बारे में कोई बात रखी जाए, कहा जाए कि भाई ये औलाद जो है अल्लाह ताला की दी हुई है, आप उसको हर वो खुराक नहीं खिला सकते जो कि आप चाहते हैं, ان کو صرف وہی خوراک کھلانی ہے جس کو کہ کھلانے کے لیے اللہ تعالیٰ نے اجازت دی ہے. جس خوراک میں اللہ تعالیٰ نے اجازت نہیں دی یہ آپ اپنی اولاد کو نہیں کھلا سکتے, اس لیے کہ یہ آپ کی ذاتی ملکیت نہیں ہے, یہ اللہ تعالیٰ کی ملکیت ہے. اس اولاد کو آپ وہ کپڑے نہیں پہنا سکتے جو کہ اس اولاد کے مالک نے جائز نہیں قرار دیے. اس اولاد کی جو مالک ہے اس کو اگر وہ لباس پسند نہیں آتا تو آپ کی چوائس یہاں پہ نہیں ہے کہ آپ اس کو جو چاہیں پہنائیں. آپ اس اولاد کو جو تعلیم اور تربیت دینا چاہتے ہیں اس کے اندر آپ کی مرضی نہیں چلے گی. اگر آپ اپنی چلائیں گے تو یہ اولاد اللہ تعالیٰ آپ کے خلاف کر دیں گے جب یہ بڑی ہوگی, جب اس کے ہاتھ میں کچھ آئے گا تو اس دن پھر یہ آپ کی نہیں رہے گی, پھر یہ آپ کو بتلائے گی اور پھر قیامت کے دن بھی یہ اولاد آپ کی دشمن ہو جائے گی. قرآن پاک میں اللہ تعالیٰ نے ایسی اولاد کا ذکر کیا, ایسے ماتحتوں کا ذکر کیا کہ وہ لوگ اللہ تعالیٰ کے سامنے شکایت کریں گے کہ اے اللہ ہمارے بڑوں نے ہمیں نیکی کی تلقین نہیں کری, ہمیں آپ کے رستے کے اوپر نہیں چلایا, ہمارے بڑوں نے ہمیں گمراہ کر دیا, تو اے اللہ ان لوگوں کو دوہرا عذاب دیجئے. تو یہی اولاد ہماری دشمن بن جائے گی. کیوں بن جائے گی؟ اس لیے کہ یہ اولاد ہماری ذاتی ملکیت تو ہے نہیں. اگر کوئی ذاتی ملکیت ہوا کرتا ہے تو وہ تو دشمن نہیں بن سکتا. ذاتی ملکیت کے اوپر تو پھر آپ کا پورا کنٹرول ہوتا ہے, آپ جیسے چاہیں اس کو استعمال کریں. ایک چھوٹی سی مثال سے ہمارے حضرت اس بات کو سمجھاتے ہیں کہ کوئی انسان بازار سے فرنیچر خرید کے لاتا ہے تو اب وہ اس کی ذاتی ملکیت ہوتی ہے کیونکہ اس نے اس کی پہلے سے پرائس پے کری ہوئی ہوتی ہے. پری پیڈ فرنیچر ہوتا ہے, پوسٹ پیڈ نہیں ہوا کرتا. ہم جو اللہ کی نعمتوں کی بات کر رہے ہیں تو یہ نعمتیں پوسٹ پیڈ ہوتی ہیں. جو حضرات موبائل فونز کو استعمال کرتے ہیں وہ ان دو ٹرم سے اچھی طرح واقف ہیں کہ ایک پری پیڈ پلان ہوتا ہے اور ایک پوسٹ پیڈ پلان ہوتا ہے. تو اللہ کی نعمتیں پوسٹ پیڈ پلان ہیں. تو کوئی اگر پری پیڈ فرنیچر اٹھا کے لاتا ہے تو اب اس کی مرضی ہوتی ہے کہ میں اس کو اپنے ڈرائنگ روم میں رکھوں, اپنے بیڈ روم میں رکھوں, اپنے لاؤنج میں رکھوں, یا میں اس کو اٹھا کر کے کاٹ کبار میں پھینک دوں. کوئی مجھ سے پوچھنے والا نہیں, یہ فرنیچر میرے خلاف جو ہے وہ گواہی نہیں دے سکتا, یہ میرا دشمن نہیں بن سکتا. لیکن اگر اولاد ہماری اس طرح سے پراپرٹی ہوا کرتی تو پھر وہ قیامت کے دن ہمارے خلاف گواہی کیوں دیتی؟ وہ قیامت کے دن ہماری دشمن کیوں بن جاتی؟ بلکہ قیامت کا دن تو کل آئے گا. آج ہی ہم دیکھ لیں اپنے ارد گرد تو جن اولادوں کو ان کے ماں باپ نے دین کے مطابق پرورش نہیں چڑھایا ہوتا تو وہ اس دنیا کی زندگی ہی میں پھر اپنے ماں باپ کو مزہ چکھا دیتی ہیں. تو ہمیں اس بات سے سمجھنا چاہیے کہ یہ اللہ تعالیٰ کی نعمتیں جو ہیں, ان مثالوں سے ہمیں سمجھنا چاہیے کہ یہ ہماری ذاتی پراپرٹی نہیں ہے, ان کو ہم نے اس کی مرضی کے مطابق استعمال کرنا ہے کہ جن کی یہ ذاتی پراپرٹی ہیں. اللہ تعالیٰ کی ذات سے دعا ہے کہ اللہ تعالیٰ ہمیں اپنی تمام نعمتوں کا شکر ادا کرنے کی توفیق عطا فرمائے. جو بھی حالات ہمارے اوپر اس دنیا کی زندگی میں آتے ہیں ان حالات کے اندر صبر کرنے کی توفیق عطا فرمائے اور اللہ کی نعمتوں کو اللہ تعالیٰ کی بتائی ہوئی گائیڈ لائنز کے مطابق استعمال کرنے کی توفیق عطا فرمائے. سبحان ربی العلی الوهاب اللهم صل علی سیدنا محمد وعلى آل سیدنا محمد وبارک وسلم اللهم صل علی سیدنا محمد وعلى آل سیدنا محمد وبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا افرغ علينا صبرا وثبت اقدامنا وانصرنا على القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمه انك انت الوهاب. اے اللہ ہم تیرے عاجز مسکین بندے ہیں, ہمارے گناہوں کو معاف فرما. اے اللہ جو کچھ ہم نے پڑھا, جو کچھ ہم نے سنا, اے اللہ جو کچھ ذکر اذکار ہم نے کیے, اے اللہ اپنی رحمت سے ان کو قبول فرما. اے اللہ ان باتوں کو سمجھنے کی اور ان کو اپنے پلے سے باندھنے کی توفیق عطا فرما, اور اے اللہ ان کے مطابق اپنی زندگیوں کو گزارنے کی توفیق عطا فرما. اے اللہ اپنی نعمتوں کا صحیح معنوں میں شکر ادا کرنے کی توفیق عطا فرما. اور اے اللہ اگر آپ کی مرضی سے ہمارے اوپر کوئی حالات آ جائیں تو اے اللہ ان حالات کے اندر صبر کا دامن نہ چھوڑنے کی توفیق عطا فرما. اے اللہ ہمارے اوپر رحم اور اے اللہ مہربانی والا معاملہ فرما. اے اللہ ہم سے تمام نیکیوں کو اور تمام دعاؤں کو اپنی رحمت کے ساتھ قبول فرما.
صلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.
مغربی دیر کے لیے ذکر قلبی کر لیں گے, اور اس کے بعد ذکر کے بعد جو ہم تھوڑی دعا یا جو بھی کسی بھائی کو سوال وغیرہ پوچھنا ہو تو مغرب کی نماز کے بعد آج یہ ترتیب تھوڑی دیر کے لیے کر لیں گے انشاءاللہ.